الحمد لله رب العالمين، والصلاة والسلام على حبيبه محمد وعلى آل صحبه أجمعين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قال رسول الله صلى الله عليه وسلم: لا يؤمن أحدكم حتى أكون أحب إليه من والده وولده والناس أجمعين، أو كما قال رسول الله صلى الله عليه وسلم. اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. مولاي صل وسلم دائما رضا على حبيبك من زانت به الأسر. اللہ جل شانہ کا کلام صرف ایک ہستی کے ذریعے ساری مخلوق تک پہنچا، اور وہ ایک ذات ہے آقا انعامدار حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وآلہ وسلم. کتنی عجیب بات ہے، اللہ کریم قادر تھے، جب وہی نازل ہوتی تو جو لوگ موجود تھے پاس وہ سب سن سکتے تھے، اللہ کریم سنوا سکتے تھے، لیکن اس کی قدرت کاملہ کہ نزول وحی صرف حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کے قلب اطہر پہ ہوتی تھی، اور نبی علیہ الصلوۃ والسلام جب ارشاد فرماتے کہ یہ آیہ کریمہ نازل ہوئی ہے، تب کسی دوسرے فرد کو پتا چلتا، صحابہ کرام کو پتا چلتا، اس لیے کہ وہی اللہ جل شانہ کا ذاتی کلام ہے، اور اس کی ذات کے کلام کو سننے کے لیے ایک استعداد، ایک قوت سماعت جو ضروری ہے، وہ صرف اور صرف نبی کے قلب اطہر میں ہوتی ہے. غیر نبی کے قلوب اللہ کے کلام ذاتی کو سننے کی استعداد نہیں رکھتے. موجودہ سائنس نے آواز کی بہت سی توجیہات کی ہیں، اور سماعت کی فریکوینسی مقرر کر دی ہیں، تو انسان کی نسبت جانوروں کی قوت سماعت اتنی تیز ہوتی ہے کہ کچھ آوازیں جو انسان نہیں سن سکتا وہ سن لیتے ہیں. امریکہ کے بعض شہروں میں جہاں جنگلی جانوروں کا تحفظ کیا جاتا ہے، تو ہرن قسم کے یا رینجر قسم کے یا اس طرح کے جنگلی جانور شہروں میں گھس آتے ہیں، سڑکوں پہ آ جاتے ہیں، حادثات ہوتے ہیں، مارے جاتے ہیں، تو اس کا حل انہوں نے یہ کیا کہ ایک خاص فریکوینسی کا ہارن گاڑی میں لگا دیا. جب گاڑی کا سوئچ آن ہوتا ہے تو ہارن بجنے لگتا ہے، لیکن کوئی انسان اسے نہیں سنتا. انسانی قوت سماعت کی جو فریکوینسی ہے اس سے اس کی فریکوینسی بہت لو ہے. وہ بج رہا ہوتا ہے لیکن انسان کو سنائی نہیں دیتا، مگر جو جانور سڑک پر ہو وہ سن لیتا ہے اور ہٹ جاتا ہے. اگر انسانوں اور حیوانوں کی قوت سماعت میں اتنا فرق ہے، تو عام آدمی اور اللہ کے نبی کی استعداد اور سماعت کا فرق ملاحظہ کیجئے. پھر وحی کی دو اقسام ہیں، وحی مطلب اور وحی غیر مطلب. وحی مطلب، یہ 30 پارے قرآن حکیم ہمارے پاس موجود ہے، جو نبی علیہ السلام پر نازل ہوئی، اور جن الفاظ میں، جن جملوں میں، جس طرح کے فکرے، جس طرح کے مضامین نازل ہوئے، اسی طرح کے حضور اکرم صلی اللہ علیہ وسلم نے بیان فرما دیے. گویا قرآن حکیم میں الفاظ بھی اللہ تعالی کے ہیں اور معانی و مفاہیم بھی رب کریم کی طرف سے دیے گئے. وہی غیر مطلب وہ ہے جو وہی نازل ہوئی کلب اثر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم پر، لیکن اسے حضور نے اپنے الفاظ میں ارشاد فرمایا. بات اللہ کی ہے، الفاظ محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے ہیں، لہذا وہ حدیث پاک ہے. حدیث سے پاک کا انکار ویسا ہی کفر ہے جیسا قرآن کریم کا انکار، چونکہ وہ بھی وہی ہے، یہ بھی وہی. یہ الگ بات ہے کہ قرآن کریم کو حفاظت الہیہ حاصل تھی، لہذا اس میں کوئی مداخلت نہ کر سکا، جبکہ حدیث مبارک میں بہت سی حدیثیں لوگوں نے اپنی طرف سے گھڑ کے داخل کرنے کی کوشش کی. لیکن اللہ کریم نے اس کی حفاظت کا بھی انتظام فرما دیا، چونکہ وہ بھی وہی تھی، لہذا مسلمانوں نے 17 علوم ایجاد کیے جو حدیث پاک کی حفاظت اور جانچ اور پرکھ کرتے ہیں. اور یہ بڑی عجیب بات ہے کہ ایک فن ان میں سے اسماء الرجال کا ہے، جس کی نظیر دنیا علم میں نہیں ملتی. جتنے لوگوں نے نبی علیہ الصلوۃ والسلام سے حدیث بیان کی ہے، الفابیٹیکلی حروف تہجی کی ترتیب پر ان کے تمام اسماء گرامی کی ترتیب ہے، پھر ان کے حالات زندگی، ان کا کردار، ان کی قوت حافظہ، یہ ساری تفصیلات اس میں درج ہیں، جس سے پتہ چلتا ہے کہ یہ شخص کیسا تھا اور اس کا حافظہ کیسا تھا، کہیں بھول تو نہیں گیا. اس طرح سے حدیث مبارکہ میں سے بھی صحیح، حسن، ضعیف اور موضوع الگ کر دی گئی کہ یہ صحیح ہے، اس پہ کسی کو کوئی اختلاف نہیں. حسن، اس کی صحت بہت اچھی ہے، لیکن اس درجے کی نہیں جو صحیح کی ہے. اسی طرح سے ضعیف، کہ اس میں کمزوری ہے، کسی جگہ کوئی راوی کمزور ہے یا کوئی بیان کرنے والا دماغی اعتبار سے یاداشت اس کی کمزور ہے، اسے ضعیف لکھا گیا. اور موضوع الگ کر دی گئی کہ یہ نبی کریم صلی اللہ علیہ وسلم کے الفاظ نہیں ہے، یہ کسی نے گھڑ کے ڈال دی ہے، وضع کردہ ہے، موضوع ہے. تو وہ بھی دودھ کا دودھ اور پانی کا پانی ہو گیا. اور آج کوئی ایسی حدیث مبارکہ نہیں ہے جس کے بارے متقدمین نے، ائمہ حدیث نے، شارحین حدیث نے یہ فیصلہ نہ کر دیا ہو کہ یہ کس درجے کی حدیث ہے. جو حدیث پاک میں نے پیش کی کرنے کی سعادت حاصل کی ہے، یہ سیاہ کی حدیث ہے، صحیح ترین احادیث کے جو مجموعے ہیں، جنہیں سیاہ ستہ کہتے ہیں، 6 کتابیں حدیث کی جن میں ساری صحیح حدیثیں جمع کی گئی ہیں بڑی چھان پھٹک کے بعد، ان سب میں موجود ہے. آقا نامدار صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، لا یؤمن احدکم، تم میں سے کوئی بھی اس وقت تک ایماندار نہیں ہو سکتا، مومن نہیں ہو سکتا، اس کا ایمان قابل قبول نہیں ہے، حتی کن احب الیہ، جب تک میں محمد صلی اللہ علیہ وسلم اسے اتنا محبوب نہ ہو جاؤں، من والدہ و ولدہ، اس کے والدین سے زیادہ، اس کی اولاد سے زیادہ، یعنی میری ذات اسے اتنی محبوب ہو جائے کہ اپنے والدین سے زیادہ، اپنی اولاد سے زیادہ، والناس اجمعین، اور دنیا کے ہر فرد و بشر سے زیادہ محبت جو ہے اس کی میرے ساتھ ہو. جسے محبت کا یہ درجہ حاصل نہیں ہے، حضور علیہ الصلوۃ والسلام فرماتے ہیں وہ مومن نہیں ہے. وہ مومن ہو ہی نہیں سکتا، لا یومن ہو، وہ مومن ہو ہی نہیں سکتا. یہ بھی نہیں فرمایا کہ وہ مومن نہیں ہے، فرمایا وہ مومن ہو ہی نہیں سکتا. اب یہ محبت کیسے ہو؟ زندگی اللہ کی عطا کردہ بہت بڑی نعمت، بہت بڑی نعمت، اور اتنی قیمتی نعمت ہے کہ دنیا میں آنے کے لیے ایک بار فرصت ملی ہے، جب وقت ختم ہو جاتا ہے تو کوئی بڑے سے بڑا ڈاکٹر، کوئی بڑے سے بڑا طبیب، کوئی بڑے سے بڑا انسان ایک لمحہ اسے بڑھا نہیں سکتا. معجزات انبیاء الگ بات ہے. اس میں محبت کا ایک عجیب قرینہ اور سلیقہ ہے. ہم محبت کرتے ہیں مختلف چیزوں سے، اور منع نہیں ہے، دولت سے محبت منع نہیں ہے، گھر سے محبت منع نہیں ہے، بیوی بچوں سے محبت منع نہیں ہے، دوستوں سے محبت منع نہیں ہے، اپنے اقتدار و وقار سے، اپنی آن اور اپنی عزت سے محبت، یہ منع نہیں ہے. یہ ساری محبتیں ہوں اپنی جگہ ہوں، لیکن جب معاملہ آ جائے رسول اللہ صلی اللہ علیہ وسلم کا تو یہ ساری محبتیں قربان کی جا سکیں محبت پیغمبر صلی اللہ علیہ وسلم پر، وہ سب سے زیادہ قوی ہونی چاہیے. ہم کیسے محبت کرتے ہیں؟ محبت ہوتی کیا ہے؟ اس پہ بڑا لکھا گیا، بڑے ادیبوں نے، شاعروں نے، دانشوروں نے مختصر الفاظ میں بھی باتیں کی ہیں، اور طویل تشریحات بھی اور کتابیں بھی لکھی ہیں. لیکن میرا خیال ہے اگر ہم کم از کم الفاظ میں سمجھنا چاہیں تو کوئی چیز، کوئی فرد جو ہمیں بہت اچھا لگتا ہے، کوئی آواز جو ہمیں بہت اچھی لگتی ہے، کوئی صورت جو ہمیں بہت پسند آتی ہے، اسے پانے کے لیے یا اس کے ساتھ رہنے کے لیے یا اسے اپنے ساتھ رہنے کے لیے ایک تمنا دل میں پیدا ہو جاتی ہے. دل یہ چاہتا ہے کہ یہ میرے پاس رہے، میرے ساتھ رہے، میری ہو. اسی جذبے کو محبت کہتے ہیں، اور یہ ہر انسان میں فطرتن ہے. کسی کو مال و دولت سے محبت ہے، وہ لباس کی پرواہ نہیں کرتا، گرمی سردی کی پرواہ نہیں کرتا، دوستی دشمنی کی پرواہ نہیں کرتا، حصول مال کے لیے دیوانہ ہے، جہاں سے ملے جیسے ملے جمع کیے جا رہا. کسی کو اپنی شہرت سے محبت ہے، اور اس کے لیے وہ کسی پریشانی کی پرواہ نہیں کرتا، حتیٰ کہ مال جائیداد بھی لٹایا جا رہا ہے کہ میری شہرت ہونی چاہیے. کسی کو اقتدار سے محبت ہے، حصول اقتدار کے لیے وہ زندگی دو پہ لگا دیتا ہے، عمر جیلوں میں گزار دیتا ہے، مارے کھاتا ہے، پریشان ہوتا ہے، لیکن اپنی اس محبت پہ قائم رہتا ہے کہ مجھے اقتدار ملنا چاہیے. یہ محبت کیوں ہوتی ہے؟ اسے اقتدار کے فوائد کا یا اقتدار کے مزے کا پتہ ہے، اس لیے اسے محبوب ہے. जैसे पता ही नहीं इकतदार में क्या नशा है, उससे मोहब्बत क्यों करे। अब इस कुल्ले से देखें तो मोहब्बत के लिए शर्त है जानना और पहचानना। जो जानेगा पहचानेगा वो मोहब्बत करेगा, जो जानता ही नहीं मोहब्बत क्या करेगा। ईमान के लिए मुतालबा ये है कि दुनिया के हर फर्द बशर वालिदैन औलाद सबसे बढ़कर मोहब्बत मोहम्मद रसूलुल्लाह सल्लम से हो। अब ये बढ़कर तभी हो कि कोई इस नजर से जानता हो कि अल्लाह का हबीब सल्लल्लाहु अलैहि वसल्लम कौन है, कैसा है, मेरे लिए कैसा है। हम जितनी मोहब्बतें करते हैं, जिस चीज से या जिस फर्द से भी मोहब्बत करते हैं उसमें कोई खूबी होती है, उस खूबी के हम आशिक हो जाते हैं, हालांकि उसमें बेशुमार खामियां भी होती हैं। वालिदैन और औलाद को ले लो, हम उनकी मोहब्बत में पागल होते हैं, लेकिन वालिदैन में भी बाज़ औकात ऐसी चीजें होती हैं जो हमें पसंद नहीं होती हैं, और औलाद तो अक्सर औकात नाफरमान निकलती है या बिल्कुल गलतकार निकलती है। इसके बावजूद औलाद बुरी होती है, इसके बावजूद माँ भी बाप भी उनसे मोहब्बत करते हैं, उनके बचाव के असबाब सुन के लिए कुछ ना हो सके तो दुआ तो करते ही रहते हैं, रोते तो रहते हैं। जिससे भी हम मोहब्बत करते हैं, दौलत से मोहब्बत करते हैं तो जरूरी नहीं कि सारा माल हलाल ही में, उसमें हराम भी होता है, नाजायज भी होता है, सूद भी होता है, जुल्म का कमाया हुआ भी होता है। ये सारी खामियां नजरअंदाज करके हम मोहब्बत किए जा रहे होते हैं, लेकिन अल्लाह का हबीब सल्लल्लाहु अलैहि वआलिही वसल्लम ऐसी हस्ती है जिसमें कोई खामी नाम की चीज ही नहीं, खूबी ही खूबी। कमाल तो ये है कि खामी का वहां गुजर नहीं, खूबी ही खूबी है, करम ही करम है, हुसन ही हुसन है, लताफत ही लताफत है। और ऐसी चीज, ऐसी हस्ती, कोई ऐसा वजूद आली हमें मिल सके, हमें मिले, हमारे सामने हो और हम उससे मोहब्बत न करें, कैसे मुमकिन है। अगर हम मोहब्बत नहीं करते तो इसका मतलब यह है कि हमने आप सल्लल्लाहु अलैहि वसल्लम को जाना नहीं, पहचाना नहीं, आप सल्लम हमारे सामने नहीं है। सुनी सुनाई बात है, एक बात है जो माबाब अजदाद से सुनते आ रहे हैं, उलमाए कराम से सुनते आ रहे हैं, दोस्त अहबाब से सुनते आ रहे हैं कि कोई एक हस्ती है, वो अल्लाह का रसूल है, हम भी उसे नबी मानते हैं, चलो बात खत्म हो गई। अगर मामला यहां तक रहे तो बजाय तो हम मुसलमान हैं, लेकिन हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि तुम मोमिन नहीं हो सकते, हो ही नहीं सकते। ये तो बड़ी खतरनाक बात है कि सारी जिंदगी हम खुद को मुसलमान शुमार करते रहे और कब्र में पहुंचे तो वहां पर पता चले कि हम तो मुसलमान हो ही नहीं, हम तो इस काबिल ही नहीं कि मुसलमान हो सके। वहां से वापसी मुमकिन नहीं है कि बंदा वापस आकर इस्लाह कर ले। और मोहब्बत इख्तियारी जज्बा भी नहीं कि बंदा जहां चाहे मोहब्बत करना शुरू कर दी, तो नहीं, तो बे इख्तियार हो जाती है। जब कोई चीज दिल में बस जाती है, खुब जाती है, जबरदस्ती मुसन्नत हो जाती है दिल पर, तब मोहब्बत होती है। इसके लिए हमें मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जानना होगा। شاہ اشرف علی تھانوی رحمت اللہ تعالی علیہ نے ایک چھوٹی سی کتاب لکھی نشر الطیب فی ذکر الحبیب صلی اللہ علیہ وسلم, اس میں انہوں نے عربی میں کتاب ہے, پھر آگے اردو میں ترجمہ ہے, عربی اردو دونوں میں ملتی ہے, چھوٹی سی کتاب ہے بڑی خوبصورت سی. کسی نے پوچھا حضرت آپ نے مختصر سی اور جامع سی لکھی ہے, حالانکہ بہت بڑی کتابیں ہیں سیرت طیبہ پر اور آپ کے علم کے مطابق آپ نے بڑی چھوٹی سی لکھی, آپ تو بہت کچھ لکھ سکتے تھے. فرمایا جو بھی اس کتاب کو پڑھے گا اور پڑھنا شروع کر دے گا اور دہراتا چلا جائے گا, ہر بار اسے اللہ کے نبی سے محبت ہوتی چلی جائے گی. ولادت باسعادت, بچپن, لڑکپن, چھوٹے 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 واقعات, چھوٹے چھوٹے جملے, چھوٹے چھوٹے پیراگراف, چھوٹی سی کتاب ہے, لیکن واقعی یہ بات حق ہے کہ جو پڑھنا شروع کر دے اسے اللہ کے حبیب صلی اللہ علیہ وسلم سے محبت ہونا شروع ہو جائے. اس لیے کہ وہ باریکیاں اس میں بیان کی گئی ہیں مختصر الفاظ میں اور عام فہم الفاظ میں. بہت طویل کتابوں میں مضمون اتنا لمبا ہو جاتا ہے کہ اصل بات قاری کے قابو نہیں آتی. کوئی بڑا فاضل ہو تو اس طویل مضمون میں سے مفہوم حاصل کر لے, ورنہ عام آدمی مضمون کی طوالت میں کھو جاتا ہے, اصل بات رہ جاتی. اس میں حکمت یہ ہے کہ اس میں وہ مقصد کی بات ہے, اس میں طوالت نہیں ہے. اسی طرح سے آپ کسی پڑھے لکھے سے ذکر خیر سنتے رہے, یعنی آپ پڑھ کر جانے, سن کر جانے, شرط تو جاننا ہے, جاننے سے محبت پیدا ہوگی اور محبت کا ایک معیار ہے ایک اور شاعر نے کہا تھا فَإِنَّ الْمُحِبَّ لِمَنْ يُحِبُّ مُطِيعُ, جو کسی سے محبت کرتا ہے وہ محبوب کا غلام ہو جاتا ہے. ایسا پاگل ہوتا ہے کہ وہی کرتا ہے جو محبوب کہتا ہے, ساری دنیا کچھ کہتی رہے پرواہ نہیں کرتا, ساری دنیا روکتی رہے نہیں رکتا. مجھے بڑی حیرت ہوئی, اگلے دن ایک پروگرام آ رہا تھا سیٹلائٹ پہ, بہت اچھا پروگرام تھا اور مجھے بڑی خوشگوار حیرت ہوئی اور مجھے خوشی بھی ہوئی کہ کسی بندے نے تو یہ بات کہی. تو کراچی کے ایک ڈاکٹر صاحب ہیں, پی ایچ ڈی ڈاکٹر, وہ بات کر رہے تھے اور وہ کہنے لگے کہ مجھے سمجھ نہیں آتی کہ یہ ہمیں یاد کرانے آتے ہیں کہ تم مسلمان ہو. میں نے دنیا میں پھر کے دیکھا ہے, کوئی یہودیوں کو یاد نہیں کراتا کہ تم یہودی ہو, کوئی عیسائیوں کو یہ یاد نہیں کراتا کہ تم عیسائی ہو, کوئی فرانسیسیوں کو یہ یاد نہیں کراتا کہ تم فرانس کے رہنے والے ہو, کوئی امریکنوں کو یہ تبلیغ نہیں کرتا کہ تم امریکن ہو. سارے خود بخود ہی ڈٹے ہوئے ہیں, یہودی کہتے ہیں میں یہودی ہوں, فرانسیسی کہتے ہیں میں فرانسیسی ہوں, امریکن کہتے ہیں میں امریکن ہوں. ایک ہم مسلمان ہیں تو فوجوں کی فوجیں پھرتی ہیں, ہمیں یاد کراتی پھرتی ہیں یار تم مسلمان ہو, ہم پھر بھی کہتے ہیں ہوں گے دیکھا جائے گا. ان کیسی عجیب بات ہے کہ آدھی قوم تو بستر باندھ کے اس بات پہ پھرتی ہے کہ ہمیں یاد کرائے کہ ہم مسلمان ہیں, اور اس کے باوجود, اس ساری محنت کے باوجود پھر ہم اسی جگہ کھڑے ہیں کہ خیر ہے جی ہوں گے مسلمان, ہمارا کردار اس بات کی گواہی نہیں دیتا کہ ہم مسلمان ہیں. رات میں گھر سے آ رہا تھا, سخت سردی تھی اور بڑی دھند تھی, یہ جتنے پہ کیمرہ رکھا ہے اتنے پہ سڑک نظر نہیں آتی تھی. میں ایک سائڈ کی لائٹ سے سڑک کا ایک کنارہ چار پانچ گز آگے تک نظر آتا تھا, جس طرح بندہ پیدل چلتا ہے اس رفتار سے میں گاڑی چلا رہا تھا. اور یہاں آ کر مجھے مسئلہ ہو گیا کہ اپنا گیٹ مس نہ کر جائیں, اتنی دھند تھی. उसमें मुझे जो आदमी मिले वो जंगल से चोरी कौ काट कर वो बड़े बड़े गट्ठे उठाकर जा रहे थे, सर्दी में उस अंधेरे तारीकी में, सांप बिच्छू दरिंदे हर चीज का डर, फिर पकड़े जाने का खतरा। तो मैं ये सोच रहा था कि इतनी तकलीफ इस सर्दी में एक गट्ठा कौ का चोरी करने के लिए इन्होंने क्यों उठाई? इसलिए कि इन्हें इसके फायदे का पता है कि ये हम ले जाएंगे इसके पत्ते, हमारी बकरियां ये जानवर ये भैंसे गाय खाएंगी और हमारा वो दूध देंगी, जो उसका जो फौरी फायदा है वो उन्हें पता है। लेकिन शायद ये दोनों अब सर्दी से छिठर कर जाएंगे तो नमाज नहीं पढ़ेंगे, कि अब सर्दी से भी आए फिर कौन वजू करे और कौन उठे बैठे, क्यों नहीं पढ़ेंगे? अल्लाह करे उन्होंने पढ़ी हो, लेकिन अमूमन होता ऐसा है हम नहीं पढ़ते। क्यों नहीं पढ़ते? इसलिए कि हमने उस हस्ती को नहीं पहचाना जिसने हमें नमाज पढ़ने का तरीका बताया, उससे वाकफियत नहीं है कि फर्द माशर जिसकी बारगाह में जाने की जरूरत पेश आएगी, जिसकी शफात की जरूरत पेश आएगी, उसकी अजमत का अंदाजा नहीं है, उसके हुस्न व जमाल की खबर नहीं है, उसके हुस्न मकाल की खबर नहीं है, उसके कमालात उसके करम और उसकी शफात का हमें इल्म नहीं है। सुना है कोई है मोहम्मद नाम है सल्लल्लाहु अलैहि वसल्लम और अल्लाह के रसूल है, हम भी कहते हैं हाँ ठीक है और हम मानते हैं, बात खत्म। मैं हैरान होता हूं कि निकाह के वक्त उलमा उससे छह कलमे पढ़वाते हैं, क्या वो पहले मुसलमान नहीं है? और अगर नहीं है तो उस वक्त कलमे दोहराने से हो जाएगा, उसे तो उन कलमों का मफहूम भी नहीं आता, उससे पता नहीं आप उससे क्या कहलवा रहे हैं। फिर या तो उसको फिर वजाहत करें कि इस कलमे का माना ये है और ये कलमा पढ़ने से तुम में ये तब्दीली आ जाएगी, फिर उसके बाद तुम्हें ये बात माननी होगी, तुम्हें अल्लाह के हबीब की इताअत करना होगी, तुम पर नमाज फर्ज हो जाएगी, रोजा फर्ज हो जाएगा, तुम पर हलाल हराम की पाबंदी पत्नी, ये सारी बातें उसे नहीं बताते भी। अगर आप उसे मुसलमान कर रहे हैं तो फिर की ये सारी बातें भी उसे बताए, और अगर आप समझते हैं कि ये पहले से मुसलमान है फिर नए सिरे से कलमे पढ़ाने की क्या जरूरत है? हमारा कौमी अलमिया ये है कि अगर हमारे मुसलमान होने की जरूरत पेश आए, निकाह के लिए मुसलमान होना शर्त है, किसी मुस्लिम बच्ची का गैर मुस्लिम से तो निकाह नहीं होता, गैर मुस्लिम का तो निकाह होता नहीं, तो मुसलमान होना शर्त है। तो मौलवी साहब उस वक्त हमें मेहराब में बिठाकर पढ़ा रहे हैं कलमा तैयबा और कलमा शहादत और कलमा तमजीद, हमें गया उस वक्त मुसलमान बनाया जा रहा है, तो फिर उसे इस्लाम की दीगर लवाजमात भी बताओ, उसकी मर्जी करे कबूल करे, ना मर्जी हो ना करे, क्योंकि इस्लाम तो मुसल्लत तो नहीं किया जा सकता। ऐसा क्यों है? इसलिए कि न हमें अपने मुसलमान होने का यकीन है और न हमारे मौलवी को हम पे इतबार है कि ये मुसलमान भी है। इतना नापुख्ता इस्लाम क्यों है? इतना कच्चा इस्लाम क्यों है? कौड़ियों के मूल बिक जाता है, चंद लुकमों के लिए, चंद हराम लुकमे हम खा लेते हैं, इस्लाम की परवाह नहीं करते, छोटे से मफादात के लिए हम बिक जाते हैं। क्यों बिक जाते हैं? सारी इज्जतें, सारी आनर, सारा रोबो दबदबा, सारे नारे, सारे जलसे जुलूस चंद कौड़ियों के वजह बिक जाते हैं, सारे का सारा इस्लाम। ओ जी ये ऐसा ना होगा तो कुफर होगा, थोड़ी सी कोई दाल रोटी मिलती है तो फिर कहते खैर इससे गुजारा हो जाएगा, ये भी इस्लाम ही है। ये सारी बात क्यों है हमारे साथ? अगर ये अजीब बात है, हमारी तवक्कुआत ये होती हैं कि हम पर अल्लाह की वो रहमत नाजल होनी चाहिए जो खुलफा राशिदीन पर होती थी, हम पर अल्लाह का वो करम होना चाहिए जो सहाबा किरार पे होता था। और ईमान की हालत ये है कि ना हमने अल्लाह को पहचाना ना अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम को पहचाना। और रवायती मुसलमान लोगों से सुना है, हाँ ठीक है होंगे, चलो हम भी मान लेते हैं, बस बात खत्म हो गई। और मुझे सबसे ज्यादा हैरत इस बात पे होती है कि हम नमाजें भी पढ़ लेते हैं, हज भी कराते हैं, रोजे भी रख लेते हैं, इसके बाद भी झूठ बोलने से बाज नहीं आते, हलाम हराम की परवाह नहीं करते। कितने दुकानदार हैं जिन्होंने शायद हर साल वो हज करते होंगे, लेकिन उनके एतबार नहीं होता कि जो निर्ख बता रहा है ये सही होगा। इसका मतलब है हम इबादात को, मुसलमानी को एक रूटीन वर्क बनाते हैं, एक आदत बनाते हैं, एक आदत है जो हम पूरी कर लेते हैं, लेकिन वो बात जिसका मुतालबा किया जाए क्यों आए काबे में, इसलिए कि ऐसा किया था मोहम्मद रसूलल्लाह, क्यों काबे के पत्थरों को देखे। चंद पत्थरों की दीवार है, एक कमरा है बना हुआ, लेकिन वो पत्थर महज पत्थर नहीं है, उन पत्थरों ने मोहम्मद रसूलल्लाह को देखा। हुजूर अस्वद के सामने फारूक आजम रजी अल्लाह अन्हु खड़े थे, फरमाने लगे मैं जानता हूं कि पत्थर है, पत्थर को चूमने की क्या जरूरत है, तुझे मैं बोसा नहीं देता, मैं उस बोसे को बोसा दूंगा जो मेरे महबूब ने तुझे बोसा दिया था, मैं तो वो रब चूमना चाहता हूं जिन रबों ने तुझे चूमा था। अगर तो बैतुल्लाह जाने की कैफियत ये हो फिर तो जिंदगी बदल जाए। हम क्यों सजदे करें, क्यों सर्दी में वुजू करें, क्यों उठें गर्म बिस्तर से, इसलिए कि मोहम्मद रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ऐसा किया। जब हम आपके चाहने वाले हैं हमें वैसा ही करना होगा जैसा आप सल्लम ने किया और करने का हुक्म, फिर तो नमाज बन जाएगी, सलात बन जाएगी। और कुरान करीम कहता है इन्न सलाता तन्हा अनिल फख्शाए वल मुनकर, सलात बुराइयों और बेहयाइयों से रोक देती है, तब रोकती है जब हम सलात इत्तबाए मोहम्मद में पढ़ें सल्लल्लाहु अलैहि वसल्लम। और आदतन पढ़ेंगे तो नमाज भी पढ़ेंगे, जुल्म भी करेंगे, नमाज भी पढ़ेंगे, झूठ भी बोलेंगे, नमाज भी पढ़ेंगे, सूद भी खाएंगे, नमाज भी पढ़ेंगे, चोरी भी करेंगे। तो गोया मोहब्बत करने के दो तरीके तो आए, कि हालात तो वाकियाते हयाते तैयबा पढ़ें, जाने पहचाने और खुद ब खुद इश्क हो जाए, मोहब्बत हो जाए। पढ़ नहीं सकते, सुने थोड़ा मां से, जानने वालों से, दुनिया भर की बातें हम सुनते हैं, किसी से हम ये भी कहें मुझे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की कोई बात सुना, हम जिससे मिलते हैं उससे कहते हैं अच्छा और सुना भाई, और क्या सुनाएगा, वो हीर सुनाएगा और तुम्हें सैफुल मुलूक सुनाएगा, आप खैरियत से हैं, घर में खैरियत, अच्छा और सुना, और क्या सुनाएगा, कभी किसी से ये भी कहो मुझे मोहम्मद रसूलुल्लाह की कोई बात सुना। ये जो और सुनाओ है, और की बजाय हम कह दें कि मुझे कोई हुजूर अकरम सल्लम की बात सुना दो। और तीसरा तरीका ये है कि अल्लाह ने जो हुक्म दिया है सलात व सलाम का, इन अल्लाह व मलाइकतहू यसल्लूना अलन्नबी, अल्लाह हर वक्त अपनी रहमत भेजता रहता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। अल्लाह के फरिश्ते हर लम्हा नुज़ूल रहमत की तलब करते रहते हैं मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। या अय्युहल्लज़ीन आमनू, है वो लोगो जिन्हें ईमान नसीब हुआ, सल्लू अलैहि वसल्लमु तस्लीमा, तुम भी आप सल्लम पर दुरूद और सलाम भेजते रहो। और ये ऐसा सीगा है जिसमें, ऐसा अमर है जिसमें दवाम है। यानी कि एक बार भेजो छुट्टी होगी, दो बार भेजो बस हो गया, 50 बार भेजो, नहीं भेजते ही रहो। फिर तीसरा तरीका यह है कि चलते फिरते उठते बैठते जरूर शरीफ पढ़ते रहो। सबसे बातें जो ज्यादा बताता है हुज़ूर अकरम की वो है कुरान करीम। काशत सिद्दीक रज़ियल्लाहु अन्हु से किसी ने पूछा था कि आप सल्लम के बारे कुछ बातें बताइए, आपकी हयात मुबारका, आपके आदात फसाइल, आपके अखलाक आलिया। फरमाया कौन खुल्कुहु कुरान, कुरान पढ़ो जो कहता है वो हुजूर ही के खसाइल बयान करता है। जहां से कुरान रोकता है वो बातें जिनसे आप मना करते थे और खुद नहीं किया करते थे, जो करने का हुक्म देते वो बातें जो हुजूर किया करते थे। सारी सीरत से ये बात कुरान करीम में मौजूद है। फिर हदीस पाक का जखीरा, सारे वो जर जवार और वो मोती हैं जो लबहाए मुबारक मोहम्मद रसूलुल्लाह सल्लम से निकले। अगर रोजाना एक हदीस पढ़ने का तरीका भी इख्तियार कर लिया जाए तो मोहब्बत हो जाती। कुरान को रोजाना पढ़ने का वजीफा बना लिया जाए, थोड़ा पढ़ ले लेकिन पढ़े से ही मोहब्बत पैदा हो जाती। दुरूद शरीफ को चलते फिरते उठते बैठते हर हाल में पढ़ने का वजीफा बना लिया जाए तो मोहब्बत हो जाती। और मोहब्बत जब तक उस दर्जे में न पहुंचे कि सारी दुनिया छोड़नी पड़े तो छोड़ दे, जान देनी पड़े तो दे दे, घर लुटाना पड़े तो लुटा दे, इज्जत व आबरू जाती है तो जाए, लेकिन दामन मोहम्मद हाथ से न जाए, तब तक आप फरमाते हैं सल्लल्लाहु अलैहि वसल्लम कि तुम मोमिन नहीं हो सकते। ला युमिनु अहदुकुम, तुम में से कोई भी मोमिन नहीं हो सकता। हत्ता कुना हब्बा इलैहि मिन वालदिही व वलदिही व नास अजमाइन, माँ बाप औलाद और दुनिया के हर फर्दो बशर से जब तक मैं मोहम्मद उसे सबसे प्यारा न हो जाऊं। लोगों, हमें नफरतें सीखी हैं, हमें नफरतें हैं, हर एक से नफरत, अपनों से नफरत, बेगानों से नफरत, अपनी जात तक से भी नफरत। मोहब्बतें सीखो, दिलों में मोहब्बतें पैदा करो, अल्लाह से, अल्लाह के हबीब से, अल्लाह के दीन से। जब मोहब्बत होगी तो हर हर काम अपनी जुदागाना लज्जत देगा। मोहब्बत नहीं होगी तो एक मामूल का काम है जो होता रहेगा। और अल्लाह से मोहब्बत मांगा भी करो, अल्लाह करीम हमारी कोताहियों से दरगुजर फरमा कर हमें अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत अता फरमाए। तो आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।